بسم الله الرحمن الرحيم. الله تبارك وتعالى اس ماہ مبارک کی قدردانی کی ہمیں توفیق دے. ہمارا سفر شروع ہوا ہے, اس مہینے کا سفر عافیت کے ساتھ پورا ہو اور ہم مالک سے اپنی مغفرت منوا کر چھوڑیں اور سرکار دو عالم صلی اللہ علیہ وسلم کی بد دعا کے مستحق نہ ہوں. اور ہم کوشش کریں کہ اس مبارک مہینے کا کوئی لمحہ ضائع نہ ہو. اس لیے ہمارے حضرت شیخ قدس روح فرمایا کرتے تھے, ایک ایک دن میں کئی کئی مجالس میں حضرت فرماتے تھے, مجلس ختم ہوئی حضرت یہ کلمہ فرماتے تھے, میرے پیارو کسی سے بات ہرگز نہ کرو. جتنی دیر ذکر و تلاوت میں مصروف رہ سکتے ہو ذکر و تلاوت میں مصروف رہو, زیادہ نہیں کر سکتے تو پڑے رہو سوئے رہو, لیکن بات ہرگز نہ کرو. اللہ تعالیٰ ہمیں اپنی زبان کو قابو میں رکھنے کی توفیق دے اور اس کے ذریعے ہلاکتوں اور مصیبتوں سے ہمیں محفوظ رکھے. تو کل ہمارا سلسلہ چل رہا تھا کہ یہ جتنے سلاسل ہیں ان اصحاب سلاسل کے یہ محدثین اور علماء فقہا نہ صرف معتقد ہیں بلکہ اگر کسی نے شروع زندگی میں کسی وجہ سے اس سے بے التفاتی کی تو پھر آخری عمر میں اس کا قرض چکا دیا, جیسا کہ ملا علی قاری رحمۃ اللہ علیہ نے ایک کتاب لکھی ہے, اس کا نام شرح آداب المریدین. لکھا ہے کہ شیخ عارف شہاب الدین سہروردی کا بیان ہے کہ میں ابتدا میں علم کلام کے حصول میں مشغول رہتا تھا اور اسی مقصد سے میں نے متعدد کتابیں تالیف کی, اسی مقصد سے میں نے متعدد کتابیں حفظ کی تھی. اس سے میرے چچا مجھے منع کیا کرتے تھے لیکن مجھے کوئی پرواہ نہیں تھی. انہوں نے ایک روز حضرت شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کی خدمت میں حاضری کا ارادہ کیا تو میں بھی ان کے ساتھ حاضر خدمت ہوا. حاضری سے پہلے چچا مجھے ادب سکھاتے ہیں اور فرماتے ہیں کہ بیٹے تم ایسے بزرگ کی خدمت میں جا رہے ہو کہ جن کا قلب کا اپنے رب سے رابطہ ہے, تو رب تعالیٰ کی طرف سے اپنے قلب پر نور اور برکات کے ورود اور نزول کا منتظر رہنا. جب ہم بیٹھ گئے خدمت میں حاضر ہوئے تو چچا نے میرا تعارف کرایا کہ یہ میرا بھتیجا ہے اور یہ علم حصول کے حصول میں بڑا حریص ہے. میں نے اسے منع بھی کیا मगर ये मेरी नसीहत कुछ कारगर नहीं हो रही। इतना फरमाया और ख़ामोश हो गए। अब हज़रत ने मुझसे बराह रास्त सवाल किया कि तुमने कौन कौन सी किताबें हिफ्ज़ की हैं। मैंने नाम गिनवाए। शेख अब्दुल क़ादिर जिलानी नबरल्लाहु मरकज़हू ने अपना दस्ते मुबारक मेरे सीने पर फेरा। ये भी एक सुन्नत है। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम से एक खादिम ने अर्ज़ किया कि या रसूल अल्लाह, मुझे याद नहीं रहता। अब सल्लल्लाहु अलैहि वसल्लम ने कपड़ा फैलाने का हुक्म फरमाया और जिस को चीज़ उसमें आप सल्लल्लाहु अलैहि वसल्लम ने इस तरह डाल दी, फरमाया कि अच्छा, कपड़े को अपने सीने से दिल से मिला लो। तो मैंने उठाकर कपड़े को सीने से लगा लिया। फरमाते हैं कि फमा नसी तो बांध, तो उसके बाद मेरी बीमारी ख़त्म हो गई। तो यहाँ हज़रत ने मेरे सीने पर हाथ दस्ते मुबारक फेरा। फिर क्या था? फरमाते हैं कि मैं खुदा की कसम खाकर कहता हूँ कि वहाँ तो सहाबी ने भूल की शिकायत की थी, तो हमेशा के लिए कुव्वत हिफ्स की दौलत मिल गई। और यहाँ जैसे ही हज़रत पीरान पीर रहमतुल्लाह अलैह ने दस्ते मुबारक फेरा है कि उसके साथ ही फरमाते हैं कि जितनी किताबें मैं हिफ्स कर चुका था सब महव हो गई, कोई चीज़ याद नहीं। अल्लाह तबारक व ताला की कोई रहमत ख़ास हमारे दिलों की तरफ मुतवज्जे हो। मुबारक महीना है, मुबारक घड़ियां हैं, मुबारक साथें हैं। अल्लाह हमारी गुनाहों की आदतों को हमारे दिलों से धो दे। उसकी लज्जतें, चाशनी और मिठास, गुनाहों का चस्का, मालिक की रहमत हमारे दिल से धो दे। या अल्लाह, हमारे दिल बहुत पापी हैं। तूने जिस तरह तेरे नेक बंदों को ये कुव्वत अता फरमाई, तो बराह रास्त तेरी बारगाह से हम इसके तालिब हैं कि या अल्लाह, हमें गुनाहों में बहुत लुत्फ आता है, बहुत मज़ा, बड़ा टेस्ट। उसके बग़ैर हमें ज़िंदगी ज़िंदगी नहीं मालूम होती। हर वक्त उसी की तरफ ध्यान, उसी की तरफ इल्तिफात। नमाज में हो तो उन चीज़ों की तरफ इल्तिफात, काबे के तवाफ़ में मशगूल हो तो तेरी बारगाह में हमारे हाथ उठाए हो, हमने उठाए हुए हों तो कोई लम्हा इससे खाली नहीं जाता। काश कि तेरी रहमत मुतवज्जे हो और हमारी ये बुरी आदतें छूट जाएं। तो फरमाते हैं कि खुदा की कसम कि मुझे उन किताबों में से एक लफ्ज़ भी याद नहीं रहा जिनको मैं सारी उम्र हिफ्ज़ करता रहा। और अब ये जगह जो खाली हुई उसका क्या हुआ? फरमाते हैं कि मेरा सीना उलूमे लदुनिया और अवारिफ़ रब्बानिया से भर गया। मैं जब हाजिर हुआ उस वक्त में इल्म कलाम का आशिक, उसका अपने आप को माहिर समझता, मुझे अपने अक्ल और फ़लसफ़े पर एक किस्म का नाज था और मैं मुतलाशी रहता था कि कोई सामने आ जाए और मुकाबला करे और मुझसे हुज्जत करे और मैं उनके दलाइल का जवाब दूँ, तोड़ूँ और उनको चुप करूँ। और इसके बरक्स अब मेरा दूसरा हाल हो गया कि मेरी ज़ुबान हक़ के लिए नातिक, हक़ और सदाकत के सिवा ज़ुबान पर कुछ आ ही नहीं सकता, और मेरा दिल फ़लसफ़े की ज़ुलुमात और तारीकी से मुकम्मल खाली, और एक सच्चे मोमिन मुस्लिम का नूरानी दिल होता है वो लेकर मैं उनके पास से उठा। अब ये तो इन्होंने अपना हाल सुनाया कि क्या हुआ, शेख ने जब इनके दिल में वो दौलत का खून उंडेल दिया तो उसके बाद अब शेख उनको बशारत देते हैं, फरमाते हैं कि उमर तो इराक़ की आखिरी मशहूर हस्ती होगा। चुनाचे हज़रत पीरान पीर रहमतुल्लाह अलैह की ये पेशीन गोई इनके हक़ में पूरी हुई, अपने ज़माने के मुत्तफ़क़ अलैह बुज़ुर्ग और सबसे ज़्यादा अल्लाह तबारक व ताला ने इनसे काम लिया, और तमाम फ़ुक़हा उलमा आपको अपना मंजूर नज़र समझते थे। तो देखिए यहाँ शेख आरिफ शिहाबुद्दीन सहरवर्दी रहमतुल्लाह अलैह को पीरान पीर रहमतुल्लाह अलैह के फैज़ और आपकी बरकत से इल्म ज़ाहिर से रूहानियत की तरफ राह मिली। अल्लामा इब्ने जौज़ी ने हज़रत इमाम अहमद इब्ने हम्बल रहमतुल्लाह अलैह और इब्ने माईन के हालात लिखे हैं, जिसमें उन्होंने उनके मुतालिक लिखा अपनी किताब सफ़वतुस्सफ़ा में कि जब इनके माबेन किसी मसले पर बहस होती, इमाम अहमद कुछ फरमा रहे हैं, इब्ने माईन की राय कुछ और है, तो वो महाकमे के लिए और फैसले के लिए हज़रत मारूफ़ करखी की तरफ रुजू फरमाते और उनसे पूछते। हालांकि मारूफ करखी सूफिया के अजीम पेशवा और इमाम मारूफ मशहूर, और ये दोनों अइम्मा फिक्ह और हदीस और रिवायत और दिरायत में मशहूर, मगर ये अपने इल्म का फैसला करवाने किन के पास जाते हैं? मारूफ करखी के पास। और कौन लिखता है? अल्लामा इब्ने जौज़ी, जिनके मुतालिक कहा जाता है कि इन्होंने तलबीस इबलीस लिखकर तसव्वुफ पर रद्द किया, सूफिया पर रद्द किया। बेशक लिखी और लिखनी चाहिए थी, और जिस फन में जो ढोंगी और डाकू चोर दाखिल हो गए हों तो उनको निकालना ज़रूरी, इंसानियत को उनसे बचाना ज़रूरी। तो ये बहुत कसरत से अइम्मा अपने मुतालिक इसका इकरार करते हैं कि मुझे मैं इल्म ज़ाहिर में मसरूफ़ था, लेकिन मुझे अगर सही रास्ता मिला तो फ़लाँ बुज़ुर्ग से मिला। अल्लामा अबुल अब्बास इब्न सुरेज, उनका इब्तिदा में तसव्वुफ़ اور اہل تصوف سے کچھ زیادہ اعتقاد نہیں تھا، صرف ایک صحبت ملی یا شیخ شہاب الدین سہروردی کو چند لمحے پیران پیر رحمۃ اللہ علیہ کے مجلس میں حاضری کے کافی ہو گئے، تو ابن سریج صرف ایک روز چند لمحے کے لیے حاضر ہوئے سید الطائفہ حضرت جنید بغدادی رحمۃ اللہ علیہ کے مجلس میں، جیسے ہی ان کا کلام سماعت فرمایا تو اپنے ماضی کے تمام سابقہ افکار سے رجوع فرما لیا، تو لوگوں نے بھی دیکھا کہ ابن سریج اور جنید بغدادی کی مجلس میں، تو پوچھنا ضروری سمجھا، پوچھا کیسا پایا، تو فرمایا رموز قوم لا اعرفها غیر ان لهذا الكلام صولہ لیست بصولت مبطل، کہ ان کے کلام میں ایک دبدبا ہے، وہ آدمی کو مرعوب کر کے چھوڑتا ہے، اور یہ اہل باطل کا دبدبا نہیں ہے، اس کی روحانیت کا پاور ہے، اس کی طاقت ہے، تو اس کے بعد ان کا حال بالکل برعکس ہو گیا ابن سریج کا. ابن سریج کا کلام لوگ سنتے، اثر لیتے، ان پر احوال طاری ہوتے، انہیں مزہ آ جاتا، تو پوچھتے کہ یہ علوم آپ نے کہاں سے حاصل کیے، تو کتنی سچی زبان فرماتے کہ حضرت جنید بغدادی کی صحبت کا نتیجہ ہے. یہی حال ابن سریج کی طرح سے امام الحرمین کا رہا. انہیں بھی صوفیاء سے ابتدا میں کچھ زیادہ عقیدت نہیں تھی. ایک روز وہ فجر کی نماز کے بعد اپنا درس دے رہے ہیں اور چند مشائخ کا وہاں سے گزر ہوا، اور جن میں صوفیاء کرام کی ایک جماعت تھی، اور وہ کسی دعوت میں جا رہے تھے، تو امام الحرمین اپنے دل میں کہتے ہیں کہ ان لوگوں کا سوائے کھانے پینے، ناچنے، رقص کرنے، کے سوا اور کوئی کام ہی نہیں ہے، کوئی شغل ہی نہیں ہے. اب دعوت سے جب واپس ہو کر اسی جگہ سے یہ جا رہے ہیں، تو دیکھا کہ امام الحرمین اسی جگہ اپنے درس میں مشغول ہیں، تو اس جماعت کے شیخ الصوفیہ وہ امام الحرمین کے قریب پہنچے اور رازدارانہ ان کے کان میں جا کر چپ چاپ کہا، یعنی کچھ دیر پہلے تو وہ سوچتے تھے کہ یہ جماعت، تو ان کا کام سوائے ناچنے رقص کرنے کے، اور جب حال ذکر میں طاری ہو جاتا کسی کو، وہ کھڑے ہو جاتے، اور تو اس کو انہوں نے رقص کرنے اور ناچنے سے تعبیر کیا. تب دعوت سے فارغ ہو کر جا رہے ہیں، تو اب ان کی خبر لی اور پوچھا کہ یہ فقیہ اس شخص کے بارے میں کیا کہتے ہو جو نماز جنابت کی حالت میں ادا کرتا ہے اور مسجد میں بیٹھ کر پاکیزہ علوم کا درس دے رہا ہے، اور درس کی حالت میں لوگوں کی غیبت میں مبتلا ہے. تو انہوں نے اپنے متعلق سوچا، تحقیق کی، اچھی طرح کپڑے وغیرہ دیکھے تو سچ مچ احتلام ہوا ہوگا، خواب یاد نہیں رہا ہوگا، کپڑے کو اچھی طرح دیکھا نہیں ہوگا. اوف، دیکھتے ہیں تو نماز جو پڑھی فجر کی جنابت کی حالت میں، اور یہ جو ان اس مقدس جماعت کے متعلق دل میں خیال آیا اور سوچا اور کوئی جملہ بھی زبان سے طلبہ کے سامنے نکل گیا ہوگا تو اس کا حال بھی ان گزرنے والوں پر مکشوف کہ ہمارے متعلق کیا سوچتے ہیں، کیا خیال کرتے ہیں. تو لکھا ہے کہ امام الحرمین نے اس کے بعد سے توبہ کر لی اپنے اعتقادات سے اور اپنے رویے سے. اور اب مستقل طور پر صرف توبہ کر کے اپنے شغل میں نہیں رہے، بلکہ امام الحرمین ابو طالب مکی صاحب قوت القلوب ان کی خدمت میں پہنچے، ان سے بیعت ہوئے، بیعت ہو کر سلوک کو اتمام تک پہنچایا، آخری درجے تک پہنچے اور خرقہ تصوف حاصل کیا. اور اتنا چسکا لگا، یعنی کہاں تو ان کو ناچنے والی جماعت سمجھتے تھے اور کہاں اب یہ حال کہ ایک امام سے، ابو طالب مکی سے جو فیض حاصل کیا تو اس پر قناعت نہیں کی، بلکہ علامہ قشیری سے بھی استفادہ کرتے رہے، یہاں تک کہ ان کے بھی منظور نظر بنے، انہوں نے بھی خلافت عطا فرمائی، ان سے بھی خرقہ حاصل ہوا. تو یہ اگر کسی نے ان صوفیاء کے خلاف لکھا بھی ہے تو خدا را اللہ کے واسطے اس کی تحقیق کرو کہ یہ ان کے کون سے زمانے کی یہ کتاب ہے. تو کتنوں پر، ایک دو نہیں، ایک جماعت کی جماعت، ایک گروہ کا گروہ ہے کہ جنہوں نے اپنے ان غلط اعتقادات سے اور غلط رویے سے توبہ کی اور تائب ہوئے اور صوفیہ کا دامن پکڑا، تو یہ ان کے ابتدائی حالات کا جائزہ لیا جائے کہ کب انہوں نے کتاب لکھی تھی جس میں ہم یہ پڑھ رہے ہیں کہ انہوں نے صوفیہ پر تنقید کی اور صوفیہ کے خلاف لکھا ہے. یہی حال حجت الاسلام امام غزالی رحمۃ اللہ علیہ کا ہے. لکھا ہے کہ صوفیہ سے نہایت متنفر، ان سے سخت تعصب تھا اور انہیں کسی طرح خاطر میں نہیں لاتے تھے، اور خاص طور پر حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کے مذہب کو تو کوئی چیز نہیں سمجھتے تھے، لیکن جب انہیں صوفیہ کی صحبت ملی تو ان تمام چیزوں سے توبہ کی اور اپنے تعصب کو چھوڑا، اور صوفیاء کرام اور ان کے علوم کے متعلق جو غلط اعتقاد تھا، غلط انہیں علم حاصل ہوا تھا، اس کی تصحیح کی، اور پھر اس کے بعد جب کبھی موقع ملتا تو فرمایا کرتے تھے ضیعنا عمرنا فی البطالہ، کہ ہم نے ناحق اپنی عمر ضائع کی، بیکار اپنی عمر ہم ضائع کرتے رہے. और फिर उम्र का ज़ाया करना, इसको नहीं समझा कि हम इनकी तर्दीद करते रहे, इनको गलत बताते रहे, इन पर तनकीद करते रहे, इसको नहीं सिर्फ, बल्कि जो उलूम शरा में उनकी मशगूली थी उसके मुतालिक अफसोस करते कि ये सूफिया सारी उम्र लूटते रहे, अपने मौला की तरफ बढ़ते रहे, और अपने मुतालिक इमाम गजाली फरमाते बाज़ वक्त वय्यातुल उम्र अल अज़ीज़ फ़ी तसनीफ़ अल बसीत वल वसीत वल वजीज़। ये उनकी बसीत, वसीत और वजीज़ तीन किताबें हैं, उनके नाम लेकर फरमाते हैं कि मैंने इन किताबों की तसनीफ़ में अपनी उम्र ज़ाया की। और अब ये तीन किताबें गिनवाई कि जिसमें अपने उन्होंने समझा कि मैंने अपनी उम्र ज़ाया की, तो इस के कफ़ारे में अल-मुनक़िद मिन अद-दलाल तसनीफ़ फरमाई, मिश्कातुल अनवार लिखी, इह्याउल उलूम जैसी मशहूर ज़माना किताब तसनीफ़ फरमाई। और ये हज़रत इमाम ग़ज़ाली रहमतुल्लाह अलैह की तरह से जितनों के मुतालिक आप पढ़ोगे, कहीं आपकी नज़र से कोई चीज़ गुज़रे कि सूफिया पर उन्होंने कहीं कोई तनकीद की है, कोई कलेमा लिखा है, कोई कहा है, तो ज़रूर उनकी तरफ से आखिरी उम्र में इससे उन्होंने तौबा की होगी कि मैंने ओहो किन के ख़िलाफ़ अपनी ज़ुबान को खोला। अल्लाह ताला उन सूफिया किराम की तरह हमारे इस मुक़दस महीने को वसूल करने की हमें तौफीक दे, जिस तरह हज़रत शेख क़ुद्दुस सिर्रहू ने एक रमज़ान गुजारा कि एक दिन में ख़त्म, एक रात में ख़त्म। हमारे आइमे अरबा में से अक्सर का मामूल रमज़ान मुबारक में एक ख़त्म दिन में, एक ख़त्म रात में। अल्लाह ताला हर वक्त हमें रोज़े की हालत में और रात के वक्त अपने कलामुल्लाह की तिलावत में मशगूल रखे। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।